रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मीना गुरुङको प्राविधिक मित्र दिलुसँगै कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्जले उत्पादन गरेको हो। यो कार्यक्रम तपाईँले रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघ आइसिआई को आर्थिक सहयोग र नेफिन वाईएई को सहकार्यमा सञ्चालन गरिएको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रमले परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य, मान्यता, प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछ। कार्यक्रम साइनोको आजको श्रृङ्खलामा हामी मुस्ताङ ठिनी निवासी उर्केन थकालीसँगको कुराकानी, आदिवासी जनजातिहरू मध्येकै तामाङ जातिको पहिचान बोकेको तामाङ सेलो र मेन्दो मायाको महत्व र यसका बारेमा कलाकार लक्ष्मी तामाङसँगको कुराकानी, सन्देशमूलक सामग्री र समय रहेमा गीत पनि तपाईँलाई सुनाउनेछौँ। मुस्ताङ जिल्लाको गरबजङ गाउँपालिका 5 मा पर्ने ठिनी गाउँ प्राकृतिक, ऐतिहासिक र हिमाली संस्कृतिको अध्ययन गर्ने थलो हो। ठिनीमा थकाली समुदायको मुख्य बसोबास छ। ठिनीका स्थानीयहरू आफ्नै मौलिक कला, संस्कृति र परम्परालाई जगाउन जुटेका छन्। परम्परागत रूपमै संगठित भएर ठिनीका महिलाहरूको समूहले आफ्नो जातिको कला, संस्कृति र परम्परा जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ, जसलाई उइमी भनिन्छ। आज हामीले ठिनीका उर्गेन थकालीसँग कुराकानी गरेका छौँ। उहाँ उइमीको अध्यक्ष हुनुहुन्छ। सुनौ उहाँसँगको यो कुराकानी।
कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ। सन्चै हुनुहुन्छ नि?
सन्चै छ।
हामी पनि सन्चै छौँ। तपाईँ उइमीको अध्यक्ष हुनुहुन्छ र यो उइमी भनेको चाहिँ के हो नि?
उइमी भनेको चाहिँ के हो भने त्यो आमा छुमा भन्ने र उइमी भनेको धेरै कुरामा फरक हुन्छ। उइमी भनेको चाहिँ उहिले उहिलेको कल्चरहरू, उहिलेको अब जे चिज पनि हामी काम गर्ने के गर्ने कल्चरदेखि लिएर उहिलेकोहरू त्यो उइमीसँग हुन्छ कि कामहरू,
दिनहरू
उहिलेको दत्तेउदाहरू बुझाउने। अब यो अब हाम्रो आउनुलाई यो तिउलाको बेलामा पनि उइमीको अध्यक्ष भए पनि अनि त्यहाँ हामी फेरि अर्को सदस्यहरू छ अनि सचिव पनि हुन्छ, को सदस्य नै हुन्छ होइन। हामी 16 जनाले हामी सल्लाह गरेर त्यतिखेर के गर्ने उहाँहरूले अब मान्छे त त्यतिखेर उइमीको सबै हुँदाखेरि त झन्नै झन्नै 100 बढी नै हुन्छ। त्यतिखेर हामी अब खाना पकाउनेदेखि लिएर त्यहाँ बुझाउनमा के लानुपर्ने, के कसो गर्नुपर्ने सबै उइमीले गर्छ कि त्यो काम सबै।
त्यो उइमीभित्र चाहिँ महिलाहरू मात्रै हुन्छ है?
माइला मात्रै हो उइमी भन्नेमा, माइला मात्रै हुन्छ।
अनि एउटै गाउँभित्रको मात्रै हुन्छ कि अथवा फरक फरक गाउँबाट पनि हुन्छ नि त्यसको सदस्य चाहिँ?
अब हाम्रो अस्ति आइसन चार जातिमा हामी तिन गाउँले आउँदाखेरि तिन गाउँले सिमाङस्याङ छिनी भन्ने हुन्छ, अनि त्यो चाहिँ आफ्नो आफ्नो गाउँभित्र कल्चर आफ्नो आफ्नो गाउँमा हुन्छ, अनि त्यो गर्न चाहिँ त्यो तिन गाउँले चाहिँ यस्तो गर्ने चाहिँ मिल्छ, तर हामी केही गर्नुपर्ने अब केही आफ्नो चलन चल्तीहरू आफ्नो फेसन कलर कल्चर त्यो गर्ने सबै एउटै हुन्छ त्यो तिन गाउँलेको चाहिँ।
तपाईँहरू एकै दिनमा गर्नुहुन्छ त्यो पूजा आजको काम चाहिँ?
एकै दिनमा गर्छ, त्यो दिनमा अब फर्स्ट बेलामा पहिला हामी चिउलो मान्दा तिन दिन अब घरै खान्छ, घरमै मानेर बस्छ, अनि तिन दिन पछि चाहिँ अनि त्यहाँबाट हामी तारा खेल्नेको दिन तारा थाप्छ, तारा थापेपछि अनि त्यसले अब देउताहरू के गर्नुपर्छ त्यतिखेर चाहिँ फेरि त्यो पनि हुन्छ, हाम्रो माइलाहरू पनि हुन्छ पुरुष पनि हुन्छ, उमेर त्यो दुईजना मिलेर अनि हामी कोठो घरमा हुन्छ कि, अनि केटा मान्छेको नाम चाहिँ के भन्छ भने धरौ भन्छ, हामी माइलाले उमे भन्ने भयो अनि केटा मान्छेले चाहिँ धरौ भन्छ,
अनि
केटा मान्छे केटी मान्छे सबै मिलेर कोठो घरमा बसेर अब त्यसले हामी उहिलेको गीत टिफिन दिएर देउता टिफिन बुझाउने टिफिन दिएर अब केटा मान्छेले चाहिँ देउताहरूको त्यो ठाउँमा देउता भयो भने त्यो ठाउँको देउताको नाम के हो त्यो कुन ठाउँमा हुन्छ भनेर हाम्रो डोरी गीत जस्तो हुन्छ के
त्यतिखेर,
अनि हामी माइला उहिनेहरू चाहिँ त्यो अर्थ फुकाउनु पर्ने हुन्छ, त्यो चाहिँ हामी कम्तीमा नि सात आठ दिन नै लाग्छ खेत घुम्छ, अनि त्यो नाकको थानाहरू बुझाउन पर्छ, अनि त्यो मन्दिरहरू बुझाउनु पर्छ, छेटेनहरू बुझाउनु पर्छ, त्यो सबैले हामी एक वर्षमा त्यसले जे भयो भने हामीले देउताको थानाहरूमा कुनै ठाउँमा हामीले भत्कायो कुनैमा हामीले पूजा राम्रो भएको छैन भने उहाँले दुःख मान्नुहुन्छ भने त्यसमा हामीले माफी माग्यो जस्तो गरेर आउँछ कि हामी आमाहरू गएर त्यो ठाउँ ठाउँमा।
महिलाले गर्ने काम पुरुषले गर्ने काम पनि फरक फरक हुने रहेछ होइन? र यो आठ दिनसम्म चाहिँ अब जुन किसिमको यहाँहरूले अब पूजा आजा गर्नुहुन्छ अब खाना खुवाउनुहुन्छ नि त होइन, त्यहाँ आउने मान्छेहरू सबैलाई, अनि जस्तै गीतै गीतबाट पनि अब तपाईँको संस्कृति जोगाउने कुरा हुने रहेछ, यो सबै गर्नको लागि चाहिँ योजना बनाउने पर्ने भयो, अनि यो योजना बनाउनको लागि चाहिँ अब तपाईँहरूलाई बजेट पनि चाहिन्छ होला, अनि यो बजेटहरू चाहिँ कसरी पाउनुहुन्छ कहाँबाट ल्याउनुहुन्छ नि?
त्यस्तो छ, अस्ति टुङ्गा सालले पनि मैले भन्यो हामी टुङ्गामा उहिलेदेखिको परम्पराको चिज समातेर हामी न मासुस न हारोस् भनेर गर्ने कुरा हो, जुजुबाजेको कुरा आफ्नो भाषादेखि आफ्नो लाउने कल्चरदेखि हारा बजे त भोलि पछि खोज्नमा त एकदम गाह्रो हुन्छ, त्यो जोगाउने चाहिँ धरो र उहिले हो, अनि टुङ्गा सालले भन्यो हाम्रो यो गर्ने खर्च एकदम धेरै हुन्छ, हामीले बजेट पैसा कहीँबाट नै आउँदैन, एक पैसा कहीँबाट आउँदैन हामीले, अनि त्यो ठ्याक्कै सिधै सिधे पनि हामीले आशिष हाल्छ कि आशिष थाप्न चाहिँ मान्छे निकै धेरै आउँछ, घर बसेको मान्छेहरू आशिष दिनु भनेर आउँछ, गाउँबाट नै अब हाम्रो कोही छोरा छोरीहरू जे छ त्यसमा आशिष दिनु भनेर आउँछ, तिनीहरूले अब पैसा आफूको आफ्नो क्षमताले त्यो गरेर आशिष हाल्छ भनेर आउँछ, हाम्रो अलिकति भएको पैसा त्यहीबाट गर्ने मात्रै हो, हामीले कतैबाट पनि पाउँदैन।
यति धेरै दिनसम्म काम गर्ने रहेछ होइन, अहिले त पालिका स्थानीय निकाय छ नि त होइन, अनि हामीले यस्तो काम गरेछौँ यसको लागि चाहिँ सहयोग गर्नुपर्छ भनेर यहाँहरू चाहिँ गाउँपालिकामा अथवा वडामा चाहिँ जाने गर्नु भएको छ कि छैन नि?
अनि यस्तो रहेछ अहिले अहिलेसम्म वडामा पनि गएको छैन रहेछ, अब म चाहिँ अहिले अहिले भर्खरै अध्यक्ष परेको, अब दुई वर्ष भयो म अध्यक्ष परेको, अनि गएको नै छैन रहेछ, अनि पालिका पनि फेरि आफ्नै गाउँको मान्छे हो अब नजानेसम्म नदिने हो कि यस्तोमा यस्तो चाहिन्छ यस्तो दिनुपर्छ भन्ने आवाज पनि हामीले के पनि आएन, आफ्नो गाउँको मान्छे भएपछि यति खर्च जाने त पालिकाको मान्छे त हाम्रै गाउँको मान्छे छ नि त
देखेर
पनि हुनुपर्ने हो, अनि मेरो मनमा त पालिकाबाट अलिकति खर्च छुट्याइदिए पनि हुन्थ्यो जस्तो त लाग्थ्यो यसपालि, म त यस्तो कुरा गरौँ कि जस्तो लाग्यो, अनि तपाईँहरू यसपालि धेरैचोटि आउनुभयो नि उता त्यसमा तालिमारोमा म पोखरा पनि दुईचोटि आयो गाउँमा पनि तिनचोटि भयो, त्यस्तोहरू आउँदाखेरि फेरि पनि तपाईँहरू आउनुहुन्छ यो कुरो चाहिँ राख्छु भन्ने मेरो मनमा विचार थियो कि।
ए हजुर, राख्नुभयो भने अब पालिकाले पनि दियो भने हजुरहरूलाई काम गर्न सजिलो हुन्छ होइन त?
हजुर, पालिकाको अब अध्यक्ष पनि आउनुहुन्छ, सबैको अध्यक्षहरू आउनुहुन्छ नि त कोरिहरूमा त, त्यतिखेर फेरि आफू एक्लैले कुराकानी पनि त जान्ने गर्दै त भन्छ कि भन्ने डर पनि हुने।
त्यो उहिनेभित्र अब महिलाहरू मात्रै हुन्छ अनि कति उमेर समूहको हुन्छ नि, यस के हुन्छ यसको प्रावधान चाहिँ?
त्यो उहिनेको त 80 वर्षसम्म नै अब त्यसमा जानु सक्छौ, 80 वर्ष काटे मात्रै अब विदाई गरिदिन्छ, अनि बिदाई हुन्छ, नजर 80 वर्षसम्म नै जानुपर्छ, यो काममा हिँड्नै पर्छ।
यहाँहरूले जुन काम गरिराख्नु भएको छ नि, अब तपाईँको अब छोरीहरू हुनसक्छ, हाम्रै गाउँको चेलीहरू हुनसक्छ नि त होइन, त्यही समुदायभित्रको नि, अनि अहिले आएको नयाँ पुस्तालाई चाहिँ हजुरहरूले जान्नुभएको यो ज्ञान सिपलाई चाहिँ कसरी सिकाउने यहाँहरूको योजना छ, अथवा कसरी सिकाउनुहुन्छ उहाँहरूलाई चाहिँ?
अब यो नयाँलाई सिकाउने ज्ञान चाहिँ कस्तो हो कि, अब नयाँ बुहारी पुगेछ होइन, अब मेरो घरमा म एउटा सासु हो, मेरो छोराले बुहारी पुगेछ भनेपछि म उमेर निकै धेरै पुग्यो होइन, म हिँड्नु नसक्नेको त्यसमा छ भनेपछि त्यो बुहारीले पठाइदियो, बुहारीले पठाए पनि बुहारीले जान्छ, यो रिओरी पनि कुराहरू जानिन्छ भनेर हामीले त्यसो भनेर त्यो बुहारीहरू ल्याउनेको त्यो गर्छ क्या, कोसिस गर्छ। अनि पूर्णिमा फेरि छोरीहरू बिहाइ नगरेर बसेछ, अब त्यो छोरीहरू 35 वर्ष काटेछ भने आमा आउन नसकेपछि त्यो छोरी आउनेको त्यो पनि छ। हाम्रो
तपाईँहरूले आफूले जानेको ज्ञान सिप अनि यो धर्मको कुराहरू चाहिँ आफ्नो छोरीहरू बुहारीहरूलाई पनि सिकाउँदै आउनु भएको छ?
हजुर, तिनीहरूले सिकाउन पनि सिकाउँछ, आउन पनि आइरहेको छ अहिलेसम्म त।
अनि भनेपछि सहभागिता चाहिँ राम्रै छ महिलाहरूको?
महिलाहरूको एकदम राम्रो छ, पहिला एक तह अलिकति कस्तो भएथ्यो, अहिले त एकदम राम्रो भइरहेको छ। यो महिलाहरूको पनि अब यो पुरानो गीताहरूमा पनि त्यसमा एकदम चासो राखेर गर्ने सक्ने भएछ, सक्दै भएछ अहिले त एकदम।
तपाईँको ठिनी भित्रै अब कति धेरै प्राकृतिक सम्पदाहरू छन् त होइन, अब हेर्न लायकको ठाउँहरू छ, त्यसपछि अनि अब पवित्र स्थलहरूदेखि लिएर अब तालहरू, अब तलैयाहरू, खोला नदीहरू पनि होला होइन, त्यो नदी नाला अथवा त्यो प्राकृतिक सम्पदाको संरक्षणमा चाहिँ अनि यहाँहरूको भूमिका चाहिँ कस्तो हुन्छ, अनि तपाईँहरूलाई कतिको जिम्मा दिन्छ नि पुरुषहरूले चाहिँ?
पुरुषहरूले दिने भने त्यसो हाम्रो त गाउँमा कस्तो हुन्छ, पुरुष महिला मिलेरै काम हुन्छ, त्यसो जे काम भयो नि आजभोलि त फेरि पहिला जस्तो छैन, जे भयो नि महिलाको अधिकार भन्छ, जे काम आयो भने कुलो एउटा शिक्षा आयो नि, जे आयो नि, जे काम आयो भने महिला चाहिँ दुइटा चाहिँ सहभागी हुनुपर्छ त्यसमा।
गाउँ घरतिर हुने सभा तालिम अनि विकासको काममा महिलाको सहभागिता चाहिँ अनिवार्य नै छ,
अनिवार्य छ, दुइटा चाहिँ जस्तो पनि अनिवार्य राख्नै पर्ने हुन्छ।
तपाईँको समुदायभित्र चाहिँ महिलाको अधिकार, यो सामाजिक अधिकार अनि आर्थिक अधिकार चाहिँ कस्तो छ नि?
ठिकै छ, राम्रो छ, माथि त हाम्रो गाउँमा त ठिक छ, अहिले त यसको बारेमा त हामी कुरो गर्नुपर्ने नै छैन, एकदमै राम्रो छ, अधिकार छ महिलाहरूको पनि, बराबरै हो, महिला पुरुष भन्नेमा गाउँमा भए नि घरमा भए नि जेमा भए नि एकदम।
महिलाहरूलाई पनि अहिले पछिल्लो समयमा चाहिँ गाउँ घरमा हुने सभा तालिम विकास निर्माणको काममा चाहिँ सहभागिता बराबर गराउँछ?
आजभोलि त यस्तो तालिमहरू आयो भने धेरै जस्तो तालिम बाहिरबाट आउँदाखेरि धेरै महिलालाई मात्रै आउँछ तालिम, अनि अस्ति महिलाहरूले धेरै जस्तो तालिम दिन्थ्यो, यस्तो तालिमहरू चाहिँ दियो भने हामी महिलालाई मात्रै होइन, महिलाले मात्रै होइन पुरुषहरूले पनि दिनुपर्छ, सबैले दुवैले दिए भयो, दुवैले कुरो बुझ्छ, महिलाले मात्रै दिएर हुन्न भने त्यो कुराहरू नै भइथ्यो त्यहाँ, अलिकति बढी चाहिँ महिलाले आउँछ यो तालिमहरू पनि।
अधिकारकै हिसाबमा हेर्यो भने त्यहाँको महिलाहरूले त्यस्तो अवसरहरू पाएको छन्,
पाएछ पाएछ, एकदम पाएछ।
नयाँ पुस्ता छ नि, अब हाम्रो अब आउने पिँढी अथवा नयाँ पुस्ताले चाहिँ यो पुरानो संस्कृति संस्कार जे पनि हाम्रो जातिभित्र छ नि, त्यो संस्कृति संस्कारलाई चाहिँ अनि कतिको लिन खोज्छ अथवा कतिको बुझ्न खोज्छ नि?
नयाँ पुस्ताले नि लिन्छ, लिने हिसाब नै छ, अहिले एउटा धर्मको हिसाब अनि भर्खरै भर्खरैको छिटो तोरेनहरू एकदम राम्रो छ त्यो घर भन्ने, अब जेमा नि त्यसमा लिएपछि त अब पुरानो त्यो नमास्ने जस्तो छ कि एकदम चासो लिनेहरू छ।
थकालीको आफ्नै भाषा चाहिँ त्यो पुस्तालाई आउँछ कि आउँदैन, अनि उनीहरूलाई त्यो भाषा सिकाउनको लागि चाहिँ यहाँहरूले चाहिँ कस्तो पहल गर्दै आउनु भएको छ नि?
पहल त गर्छ, थकालीहरू आफ्नो भाषा पनि अब हराउनु लायो भने हामीलाई पनि चिन्ता हुन्छ होइन, त्यसम्म त हिउँदोको टाइममा अब त्यो बच्चाहरू तिनीहरूले सिकाउने दुईजना राखेर नजान्नेले सिकाउने कोसिस पनि गरिरहेको छ
थकाली भाषा नै
आफ्नो भाषा, हजुर आफ्नो भाषा, अब आफ्नो भाषा सिक्नुपर्छ भन्ने पहिले पनि थियो, यसपालि पनि म तल आउँदाखेरि सिक्दै थियो।
अहिले आफ्नो भाषा संरक्षणमा पनि तपाईँहरू चाहिँ यो उइमीको चाहिँ योगदान छ?
उइमीको हामी त अब आफ्नो भाषा हुन्छ, आफ्नो कल्चर हुन्छ, सबै आफ्नो कल्चर आफ्नो भाषा भएन भने त हाम्रो त ठुलो जरिमाना गर्छ कि।
समितिमा चाहिँ आफ्नो पूजा आजाको कामदेखि लिएर सबै कुरामा चाहिँ आफ्नो भाषा बोल्नु पर्यो, यदि केही तल माथि गर्यो भने चाहिँ जरिमाना लाउने चलन छ?
त्यस्तो छ, फेरि जरिमान गरेपछि त अब अलिकति त्यो पनि गर्नु भयो, जरिमान लाग्छ भनेर हुन्छ भने जरिमान गरेछ,
जरिमाना लाउँछ भन्ने डरमा चाहिँ सहभागिता चाहिँ भएको छ।
सहभागी भइरहेको छ। अब बिरामी नै भयो के भयो भने त हामीले छोड्छ, घरमा एउटा बिरामी भएछ समस्या छ भने त्यसले दण्ड पनि लिँदैन हामीले छोड्छ, नत्र त्यतिकै बस्छ भने हामीले जसो पनि दण्ड लिन्छ।
तपाईँको संस्कृति संरक्षणमा चाहिँ अथवा गाउँ घरमा हुने हरेक क्रियाकलापमा चाहिँ उइमीको भूमिका चाहिँ महत्वपूर्ण छ।
हजुर, उइमीको चाहिँ एकदम महत्वपूर्ण हो नि। हामीले पहिलादेखि बाउ बाजेको कुरादेखि केही पुरानो कल्चर सामान चाहिँ उइमी र धरो नै हो कि त्यसमा चाहिँ
संरक्षण गर्दै आएको।
हजुर, अब जे कुराले नै संरक्षण गर्दै आउने त उइमी र धरो नै हो गाउँमा।
अब आउने दिनमा चाहिँ तपाईँहरूको कार्यक्रमलाई अझ राम्रो बनाउनको लागि वडामा पालिकामा जाने योजना बनाउनु भएको छ हजुरले?
मेरो मनमा सोचिराखेको छु, अनि त्यो फेरि म मात्रै सोचेर भएन, गाउँमा पुगेपछि त्यो हाम्रो 16 समिति एकछिन मिटिङ गरेर यसो यसो भनेपछि कसो होला, एउटा कागज दिए पनि कसो होला भनेर भन्छु भन्ने मेरो मनमा थियो कि छ। म अहिले काठमाडौँ छु, गाउँमा गएपछि यति एउटा दिन्छु भन्ने कागज लेखेर दियो भने अनि पाउँछ कि भन्ने आश छ।
उइमी भनेको के हो अनि यसको उद्देश्य कामहरूको बारेमा चाहिँ जानकारी पाउने चाहिँ अवसर यहाँले दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
हजुर धन्यवाद, तपाईँले पनि सोध्नुभयो, के गर्नुभयो, फेरि फेरि अनि आउँदै गर्नु यो काममा है।
ए हुन्छ, हस् हस् नमस्कार।
हस् नमस्कार।
सुन्नुभयो उइमीका अध्यक्ष उर्गेन थकालीसँगको यो कुराकानी। तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम साइनो। यो कार्यक्रम यसै बेला रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज पोखराबाट पनि सुन्दै हुनुहुन्छ। अब भने कार्यक्रममा सुनौ यो सन्देशमूलक सामग्री।
आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
नेपाल आदिवासी जनजाति महासंघ।
तामाङ जाति नेपालको आदिवासी जनजाति मध्ये एक। यो जातिको आफ्नै विशिष्ट संस्कृति, भाषा र परम्परा छ। तामाङहरू नेपालको मध्य पहाडी र पूर्वी उत्तर भारतीय क्षेत्रमा आदिमकालदेखि बसोबास गर्दै आएका छन्। अरू आदिवासी जनजातिको जस्तै तामाङको संस्कृति निकै समृद्धि र विविध छ। तामाङ जातिकै संस्कृति मध्ये तामाङ सेलो र मेहेन्दु माया प्रसिद्ध छ। यसै सन्दर्भमा तामाङ सेलो र मेहेन्दु मायाको प्रवर्धनमा लाग्नुभएका कलाकार लक्ष्मी तामाङसँग हामीले तामाङ सेलो र मेहेन्दु मायाको बारे केन्द्रित रहेर कुराकानी गरेका छौँ। सुनौ यो कुराकानी। लक्ष्मीजी, कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
हजुर, धेरै धेरै धन्यवाद दिदी।
अब तपाईँले चाहिँ विशेष गरेर अब तामाङ सेलोहरू, अब यो मेहेन्दु मायाको गीतहरू गाउँदै आउनु भएको छ होइन?
हजुर।
र यो तामाङ सेलो अनि यो मेहेन्दु मायाको चाहिँ उत्पत्ति र इतिहास चाहिँ के छ नि?
धेरै धेरै धन्यवाद दिदी प्रश्नको लागि, एकदमै राम्रो क्वेसन गर्नुभयो। खास गरेर अब हाम्रो मेहेन्दु माया गीत भनेको चाहिँ लप्सङकर्फु क्षेत्रको मौलिक भाका हो। खास गरी यो गीत अहिले मात्र नभएर पहिला जुजु बाजेको पालादेखि नै चलन चल्तीको गीत हो यो। अहिले हामी नयाँ पुस्ताले चाहिँ नयाँ तरिकाले म्युजिक एरेन्ज गरेर बजारमा व्यवस्थापन गर्दै आएको पाइन्छ होइन? र यो अहिले लप्सङकर्फुमा आधुनिक नै भएर बुझिन्छ हामीले। यो पहिला सालैज्यो, च्याङबा, मैच्याङ भने जस्तै हाम्रो मेहेन्दु माया पनि एक मौलिकता हो। मेहेन्दु माया भनेको एउटा, मेहेन्दु भनेको त सबैलाई थाहा नै छ, मेहेन्दु भनेको फुल हो र माया भनेको त माया नै भइहाल्यो। मेहेन्दु मायाको आफ्नै बिट छ, म्युजिकमा 6 बिट हुन्छ र यो गीत गाउन मात्र मौलिक छैन, यसमा परिवार सबैजना बसेर सानो नानी बाबुदेखि लिएर बुढो पाकासम्म हजुरबा हजुरआमादेखि लिएर सबैजनाले नाच्न सकिन्छ। विभिन्न मेला महोत्सवमा रमाइलो गर्ने तरिकाले यो गीतमा झुम्न सकिन्छ। विशेष गरी मेहेन्दु माया धादिङ नुवाकोटबाटै स्थापना भएको हो, त्यहाँको भेगको मौलिकतालाई झल्काएको पाइन्छ यसमा। खास गरेर किनभने मेहेन्दु माया पहिला सुरुमा हामीले लमजुङ जिल्लामा पनि प्रवेश भएको थिएन, लगभग अब 3-4 वर्ष जति मात्रै भयो हामीले लमजुङमा मेन्दुमाईलाई भित्राएको पनि। र यसै गरी तामाङ सेलो पनि एउटा हाम्रो विशेष गरी तामाङ समुदाय जातिमा पर्ने एउटा मौलिकता झल्काउने गीत नै हो, जसलाई चाहिँ हामी विभिन्न तरिकाले सङ्गीतमा भरेर हामीले यो गीतलाई प्रस्तुत गर्न सकिन्छ। यो तामाङ सेलो चाहिँ विशेष गरेर काभ्रे सिन्धुपाल्चोकबाट स्थापना भएको, विशेष गरी खन्दोकी सेलो यो गीतहरू चाहिँ हामीले सुन्नमा आएको। अब म पनि भर्खरै नयाँ जस्तै हो यो क्षेत्रमा, नयाँ नै भनौँ साङ्गीतिक क्षेत्रमा, त्यसैले अब मैले बुझेअनुसार चाहिँ जहाँसम्म लाग्छ गीत सङ्गीतको त कुनै पनि भाव हुँदैन, तर पनि तामाङ सेलो र मेन्दुमायामा थोरै फरक चाहिँ पाइन्छ। मेन्दुमायामा एकदमै ओरिजिनल टिपिकल हुन्छ भने तामाङ सेलो चाहिँ विशेष गरेर हाम्रो नेपाली गीत सङ्गीत बजारमा ल्याएको जस्तै हुन्छ।
तपाईँले चाहिँ यो कहिलेदेखि चाहिँ यो तामाङ सेलो अब यो मेन्दुमायाको गीतहरू चाहिँ गाउन थाल्नुभयो नि?
म खास गरी तामाङ सेलोमा प्रवेश गरेको चाहिँ अब मेरो पहिलो सेलो एल्बम मैले निकालेको लगभग 71-72 सालतिर मैले एउटा सेलो गीत बजारमा ल्याएको थिएँ। सोही गीतबाट मैले अब श्रोताहरूको धेरै माया पाएँ भनौँ न, अनि त्यसबाट नै मैले फेरि आफ्नै संस्कृतिलाई जोगाउनको लागि, आफ्नै पहिचानको लागि पनि म आफ्नै गीतहरू अब तामाङ सेलो मात्रै नभएर म मेन्दुमाया पनि गाउनुपर्छ, मैले मेन्दुमायालाई पनि मेरो गाउँठाउँमा पुर्याउनुपर्छ भन्ने हिसाबले यो क्षेत्रमा प्रवेश गरेँ भनौँ।
तपाईँले त धेरै तामाङ सेलो र मेन्दुमाया सम्बन्धी गीतहरू गाइसक्नु भएको छ होइन? अब तपाईँ जस्तो युवाहरू त अब कतिजनाले चाहिँ अब आधुनिक पपहरू मात्र गाएर हिँडिरहेको पनि हामीले देख्छौँ त होइन? र अब सबैको इच्छा पनि त्यस्तै हुन्छ, तर तपाईँलाई नै यो तामाङ सेलो र मेन्दुमाया नै गाउने प्रेरणा चाहिँ तपाईँले चाहिँ कहाँबाट पाउनुभयो नि? किन यही विधा चाहिँ छान्नुभयो?
अब यस्तो छ, मैले योभन्दा अगाडि मेरो अब नेपाली आधुनिक गीतहरू, दोहोरी गीतहरू, तिज गीतहरू पनि गरेँ नि त होइन, तर त्यो गीतहरू मध्येभन्दा पनि मेरो आफ्नै मौलिकतामा जाँदाखेरि अझै धेरै मैले श्रोताको माया पाएँ, दर्शक श्रोताकै मायाले गर्दाखेरि म आज यो ठाउँसम्म छु भन्नु।
तपाईँले गाउनुभएको यो तामाङ गीत अथवा तामाङ शैलीको केही अंश सुनाउनै पर्दा चाहिँ तपाईँ कुन चाहिँलाई चाहिँ सुनाउन चाहनुहुन्छ?
मैले मेरो पहिलो एल्बम डम्फुको ताकधुम भन्ने सोही सेलो गीत मैले बजारमा ल्याएको थिएँ, जुन गीतमा चाहिँ म आफै नाचेको छु, मोडलिङ गरेको छु भनौँ, त्यही गीत थोरै गुनगुनाउन चाहन्छु।
डम्फुको ताकधुम सेलोको धुन सुन सुन च्याङ्बा मेरो कुरा सुन, घरबार जोडाउन बेलैमा ए आउने लोछार मेलैमा, घरबार जोडाउन बेलैमा ए आउने लोछार मेलैमा।
यो चाहिँ तामाङ सेलो
हजुर।
त्यसै गरेर अब मेन्दुमायालाई चाहिँ कसरी गाउँछ त, अब के फरक त छन् त यसमा होइन? मेन्दुमाया चाहिँ सुनाउनु पऱ्यो भने चाहिँ
मेन्दुमाया पनि मैले धेरै त होइन अब अलिअलि गरेको छु होइन, त्यसमध्ये पनि मलाई सबभन्दा एकदम राम्रो लागेको अहिले पछिल्लो समयमा मैले मेरो आवाजमा हाम्रो रेशम कुमार स्याउलीज्यूको शब्द सङ्गीतमा मैले गाएको गीत हो धनमाया मनमाया भन्ने एउटा मेन्दुमाया गीत छ, त्यही गीतलाई थोरै गुनगुनाउन चाहन्छु। अलिकति घाँटी बसिरहेछ तर पनि अब थोरै गाउने कोसिस गर्छु।
धन पैसा रे भजे धन कुमारो, धन कुमारो मेन्दु माया सिमरी माया रे भजे मन कुमारो, मन कुमारो मेन्दु माया बास्न छन्द रे भजे फुल कुमारो, फुल कुमारो मेन्दु माया धन कुमार मन कुमार फुल कुमार, फुल कुमार मन कुमार धन कुमार मेन्दु माया।
पछिल्लो समय चाहिँ यो मेन्दु माया सबभन्दा धेरै राम्रो लागेको भनौँ। योभन्दा अगाडि पनि मैले चाइना जुत्ता ट्याप यसै गरी ठ्याक्क सोली गीतहरू मेन्दु माया नै गरेको छु, र यसै गरी तामाङ सेलोहरू पनि गरेको छु। अहिलेसम्मको मलाई स्टेजमा जाँदाखेरि एकदम मन परेर गाउनको लागि चाहिँ यो मेन्दु माया धनमाया मनमाया धेरै राम्रो लागेको भएर मैले थोरै गुनगुनाएँ।
हस् त, तपाईँले एकदमै राम्रो स्वरमा चाहिँ अब मेन्दुमाया र तामाङ सेलो चाहिँ यस्तो हुन्छ भनेर चाहिँ हामीलाई चाहिँ सुनाइदिनु भयो। पक्कै पनि अब हाम्रो रेडियो सुनेर बस्नुभएको साथीहरूले पनि पक्कै पनि मनोरञ्जन अथवा तपाईँको गीत अब मेन्दुमाया अथवा तामाङ सेलो चाहिँ यस्तो हुने रहेछ भनेर थाहा पाउनु भयो होला होइन? जस्तै यो तामाङ सेलो त अब तामाङ समुदायको मात्र नभए अन्य जाति र समुदायले पनि मनोरञ्जनको लागि अहिले प्रयोग गर्दै आएको चाहिँ हामीले देखिन्छ नि त,
देख्छौँ नि त।
अनि यसले चाहिँ तपाईँहरूको संस्कृति प्रवर्धनमा चाहिँ टेवा पुर्याएको छ अथवा तामाङ संस्कृतिलाई चाहिँ असर गरेको?
यस्तो छ, अब यसमा विशेष गरेर अब तामाङ सेलोलाई गायनको रूपमा लिएर मनोरञ्जनको रूपमा लिएर अब जहाँ जहाँ तामाङ जातिहरूको बसोबास छ त्यहाँतिर गएर गाउँदा तामाङ दाजुभाइहरू दिदीबहिनीहरू झुमेर नाच्नुहुन्छ रमाइलोको लागि होइन, कतिपय अब तामाङ सेलो बिट नै थाहा नभएर अब तामाङ सेलोलाई एउटा अलिकति थोरै असर पुर्याउने तरिकाले अलि उत्तौलोपनले गाउँदाखेरि थोरै हाम्रो समुदायलाई पनि असर पुगेको हो कि जस्तो महसुस लाग्छ कहिलेकाहीँ। तर जहाँसम्म तामाङ बस्तीहरू तामाङहरू छन् त अब धेरै ठाउँमा संसारभरि देश विदेशदेखि हुनुहुन्छ होइन, त्यहाँसम्म हाम्रो मेन्दमाया भाका साइकोले भाका तपाईँको खन्दुके सेलोदेखि लिएर यो सेलो गीतहरू गाउँदाखेरि राम्रो त लाग्छ, पुगेको ठाउँमा प्रचार भयो राम्रो हो त्यो मान्नुपर्छ होइन। तर त्यसलाई अलिकति बिगारेर भर्खरको अब नयाँ पुस्ताहरूले कतिले सेलो भन्ने थाहा हुँदैन मेन्दमाया भन्ने थाहा हुँदैन, तर पनि अरूको गीत गाउँदाखेरि पनि अलिकति त्यसलाई बिगारेर गाइदिएको जस्तो गर्दाखेरि चाहिँ थोरै असर पुग्यो हो कि जस्तो लाग्छ।
अब तपाईँ महिला होइन, त्यसमा पनि अब आदिवासी जनजाति समुदायबाट हुनुहुन्छ, अब जनजातिहरूको हक अधिकारको लागि अब जनजातिको आफ्नै पहिचान छ होइन, त्यो पहिचान जोगाउनको लागि चाहिँ यस्तो गीतहरू चाहिँ गाउनु भएको छ कि छैन नि?
मैले विशेष गरेर जनजातिकै लागि मात्रै भनेर छुट्याएर त गएको छैन, विशेष गरी आफ्नो समुदायको लागि भनौँ न, आफ्नो संस्कृतिलाई झल्काउने जुन अब हाम्रो यो विशेष गरेर अब मेन्दमाया हुन्छ, खन्दुके सेलो हुन्छ तपाईँको, अनि मनेदोरा हुन्छ, अनि यो साइकोले भाका भइहाल्यो, तामाङ सेलो भइहाल्यो, विशेष गरी यो गीतहरूदेखि लिएर मैले हाम्रो नेपाली समाजको लागि भनौँ न त्यस्तो गीतहरू चाहिँ गाएको छु, विशेष गरी जातिकै लागि मात्रै भनेर चाहिँ छुट्याएर गएको छैन। अब मैले चाहिँ विशेष गरेर हाम्रो तामाङ जातिहरूको मौलिकतालाई जुन झल्काउने तरिकाले गीतहरू गाएको छु, त्यसमध्ये पनि हाम्रो आदिवासी जनजातिभित्रै पर्दछ भन्छु म चाहिँ होइन, र मैले हाम्रो समुदायको लागि विशेष गरी हाम्रो जनजातिको लागि चाहिँ मैले थोरै टेवा पुर्याएको। अब यसमा चाहिँ भन्नुपर्दाखेरि मैले अन्य जातिहरूको लागि भन्दा पनि मैले मेरो जाति तामाङ जातिको लागि जुन संस्कृति झल्काउने आफ्नो पहिचानको लागि जुन गीतहरू मैले गाएको छु त्यो गीतहरूले चाहिँ कुनै न कुनै रूपमा टेवा पुर्याएको छ जहाँसम्म मलाई लाग्छ। संस्कृतिलाई सचेत गराउनको लागि मैले मेरो समुदायको लागि गरेको छु जस्तो महसुस लाग्छ कहिलेकाहीँ।
अब गीत मार्फत चाहिँ अब महिला जनजातिलाई चाहिँ सचेत जगाउन चाहिँ कलाकारहरू, अब तपाईँ कलाकार हुनुहुन्छ होइन, तपाईँको चाहिँ के भूमिका हुन्छ?
गीत मार्फतै मैले भन्ने हो होइन, मेरो समुदायको लागि मात्र नभएर जनजाति हामी सबै जनजातिको लागि पनि हामीले चाहिँ गीत मार्फतै आफ्नो हक हित अधिकारको लागि हामी गीतबाटै समावेश गरेर भन्छौँ प्रायः। विशेष गरेर गीत सङ्गीत भनेको मनोरञ्जनको लागि मात्रै नलिएर यसलाई भाव बुझेर यसको शब्दलाई बुझेर हामीले नियालेर हेर्दाखेरि चाहिँ गीतबाटै पनि हामीले आफ्नो हक हितको लागि हामीले थोरै योगदान पुर्याएको हुन्छ भनौँ। र यसै गरी गीत सङ्गीतले नै समाजमा जुन घटिरहेको घटनाहरू अब जस्तै अब अहिले पछिल्लो समयमा आएर अलिकति छाडापन धेरै उतौलोपनहरू भएको छ नि त, त्यसलाई पनि आफ्नो संस्कृति चाहिँ यस्तो हो, हामी यो आफ्नो पहिचानमा चाहिँ यसरी अगाडि बढ्नुपर्छ भन्ने हिसाबले गीत मार्फत पनि हामीले सचेत गरिरहेका हुन्छौँ।
व्यस्त समयको बावजुद पनि अब लक्ष्मीजीले चाहिँ स्टुडियोसम्म आएर चाहिँ कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद।
हजुर, हजुरलाई पनि धेरै धेरै धन्यवाद दिदी, र विशेष गरी मर्सिङदी एफएमलाई पनि हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ, र सम्पूर्ण साइनो कार्यक्रम सुनेर बस्नुहुने श्रोताहरूमा पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
सुन्नुभयो कलाकार लक्ष्मी तामाङसँग तामाङ सेलो र मेन्दुमायाको बारेमा गरिएको यो कुराकानी। यिनै कुराकानी र सामग्रीसँगै कार्यक्रम साइनोको आजको श्रृङ्खला यति नै। अहिलेसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमबारे केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्सङ्गदी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सम्पूर्ण टिम र प्राविधिक मित्रलाई धन्यवाद। आजको कार्यक्रमबाट म मिना गुरुङ पनि बिदा हुन्छु। तपाईँको साता सुखद रहोस्। नमस्कार।